Catfish Number 1, Unwan, Black Collar. ये नॉवेल नाबीना खवातीनो हजरात के लिए रिकॉर्ड की जा रही है, जिसे आपके लिए आयशा रिकॉर्ड कर रही है, जिसे आपके लिए मोहम्मद अजहर लतीफ पेश कर रहे हैं। मजहर करीम एमए ने तहरीर किया। मोहतरम कानी, नया नॉवेल ब्लैक कॉलर आपके हाथों में है। ये एक ऐसा एडवेंचर नॉवेल है जिसमें इमरान और फरीदी दोनों एक ऐसी तंजीम के हत्थे चढ़ जाते हैं जिसकी सरबरा एक औरत होती है, एक ऐसी औरत जो अकलो खुद के बजाय जज्बात को ज्यादा तरजीह देती है। जाहिर है ऐसी औरत के सामने जब इमरान और कर्नल फरीदी जैसे वशी अफराद आते हैं तो इसके लिए फैसला करना मुश्किल हो जाता है कि वो अपने जज्बात की दौड़ किस पर डाले। इसी फैसले के नतीजे में वो इमरान और फरीदी के दरमियान बाकायदा जंग कराने का प्लान कराती है। चुनाचा वो लम्हा वाकई दिलचस्प और हैरतअंगेज बन जाते हैं जब इमरान और कर्नल फरीदी एक औरत को जीतने की खातिर एक दूसरे के मुकाबले उतर आते हैं। इस जंग का नतीजा क्या हो सकता है, इसकी तफसीलात तो आपको कहानी पढ़कर ही मालूम होंगी। और इस सवाल का जवाब भी कि इमरान और फरीदी ने वाकई एक औरत की खातिर अपना असल मिशन नजरअंदाज कर दिया। वो कारें जो एडवेंचर के साथ साथ एक्शन और सस्पेंस भी पढ़ना चाहते हैं, इन्हें इस कहानी ने वो सब कुछ पढ़ने को यकीनन मिल जाएगा। इस नॉवेल के दिलचस्प और खूबसूरत प्लॉट के साथ साथ तेज रफ्तार टेम्पो और लम्हा लम्हा बदलते हुए वाकयात ने इसे इंतहाई म्यारी और दिलचस्प बना दिया है। मुझे यकीन है कि ये नॉवेल आपको बेहद पसंद आएगा। आपकी आरा का मुंतजर। वालेकुम सलाम, मजहर करीम एम ए। तुम्हें बताना पड़ेगा कि हमारे सफर का मकसद क्या है, जूलिया ने फाड़ खाने वाले लहजे में कहा। बता तो रहा हूँ कि खालिस तफरी, अब तुम खुद सोचो कि कितना अरसा हो गया है हम लोग को तफरी पर निकले हुए। और माहिरीन नफ्सियात की जदीद रिसर्च के मुताबिक अगर एक माह में 26 दिन तफरी ना की जाए तो जहन पर नाकाबिल बयान दबाव पड़ता है और इस जहनी दबाव से ब्लड प्रेशर, शुगर, हार्ट अटैक वगैरह वगैरह कई बीमारियां पैदा हो जाती है। और एक्सिलो कह रहा था कि अस्पताल के खर्चों से तफरी पर बहरहाल कम खर्च आएगा। इमरान की जबान चल पड़ी। लेकिन इमरान साहब, ये महीने में 26 दिन का क्या मतलब, पिछली सीट पर बैठे हुए सफदर ने मुस्कुराते हुए पूछा। भाई बाकी 4 दिन तो वैसे ही हफ्तावार छुट्टी के होते हैं, इमरान ने मासूम से लहजे में कहा और जहाज बे इख्तियार कहकों से गूंज उठा। मैं नहीं मानती कि एक्सिडो इस तरह हमें एक्रीमिया तफरी पर भेजे। जहाज हाय कराकर जरूर कोई खास चक्कर होगा और तुम लास्टमन जानते होगे, जूलिया ने इस तरह झुंझलाते हुए लहजे में कहा। हाँ एक खास चक्कर तो है, इमरान ने यूं तवील सांस लेते हुए कहा जैसे कोई हैरत अंगेज इंशाफ करने वाला हो। और जूलिया यूं फातिहाना अंदाज में साथियों की तरफ देखने लगी जैसे कह रही हो कि देखा मैंने आखिरकार असल बात उगलवा ली। बताओ क्या चक्कर है, जूलिया ने पूछा और बाकी साथी भी इश्तियाक भरे अंदाज में इमरान की तरफ मुतवज्जा हो गए। चक्कर तो चक्कर ही होता है, चाहे खास हो या आम, इसे अंग्रेजी में सर्कल, फारसी में, अरे कमाल है फारसी में तो चक्कर होता ही नहीं, आखिर शेख सादी जैसे बुजुर्गों की जबान है, इमरान ने कहा। तुम फिर पटरी से उतर रहे हो, सीधी तरह बताओ कि क्या चक्कर है, जूलिया ने फाड़ खाने वाले लहजे में कहा। पहले जान और पूरी जिस्म की अमान दो, इमरान ने खौफजदा अंदाज में कहा। क्या मतलब, क्या बकवास कर रहे हो, जूलिया ने कुछ ना समझने वाले अंदाज में कहा। मतलब भी मुझे बताना पड़ेगा, अच्छा मतलब भी सुन लो, मतलब ये कि मारोगी तो नहीं, इमरान ने मासूम से लहजे में कहा। अगर कोई बकवास की तो गोली मार दूंगी, जूलिया ने आंखें निकालते हुए कहा। कौन सी गोली, मीठी या खट्टी मीठी, इमरान ने बच्चों की तरह खुश होते हुए कहा। तुम बताते हो या नहीं, जूलिया ने सैंडल की तरफ हाथ बढ़ाते हुए मजोई गुस्से से कहा। अरे अरे अभी से वो एक्डीमिया वाले क्या कहेंगे कि सर पर बाल नहीं और आ जाते हैं मुंह उठाकर शादी करने, इमरान ने खौफजदा अंदाज में पीछे होते हुए कहा। और जूलिया ने झेप कर हाथ खींच लिया और इमरान ने यू सीट ही पुश से सर टिकाकर आंखें बंद कर ली जैसे वो सब कुछ बताकर अब थक कर खामोश हो गया हूँ। तुमने बताया नहीं, सुनो मुझसे बुरा कोई ना होगा, मैं जहाज से उठाकर नीचे फेंक दूंगी, जूलिया ने एक बार फिर आंखें निकालते हुए कहा। पैराशूट समेत फेंकना वरना मुझे नमूनिया हो जाएगा, बाहर बहुत सर्द हवा है, इमरान ने आंखें बंद किए जवाब देते हुए कहा। मिस जूलिया किस पागल से बात कर रही हैं आप, ये ऐसे नहीं बताएगा, इसके हलक में उंगली देकर इससे उगलवाना पड़ेगा, साथ वाली कुश पर बैठे हुए तंजी ने तंजिया लहजे में कहा। तंजी ठीक कह रहा है, इसके हलक रिमोट कंट्रोलर नहीं है, उंगली तो देनी ही पड़ेगी, इसलिए तो ये ज्यादा अर्सा खामोश रहता है, इमरान ने यूं सर हिलाते हुए कहा जैसे मसला इसकी समझ में आया हो। میرے متعلق بکواس کرنے کی ضرورت نہیں، تنویر نے جواب میں پھاڑ کھانے والے لہجے میں کہا۔ تنویر تم خاموش نہیں رہ سکتے، عمران میرے بے حد قدر کرتا ہے اور جو میں کہوں انکار نہیں کرتا، جولیا نے پینترا بدلتے ہوئے کہا۔ بالکل بالکل، تم کہو قبول کیا میں فوراً قبول کر لوں گا، مجال ہے انکار کروں، عمران نے کہا۔ سب ساتھی ایک بار بے اختیار ہنس پڑے۔ صفدر جا کر پائلٹ سے کہو کہ فوراً جہاز موڑ لے، ہم آگے نہیں جائیں گے کسی بھی صورت میں، جولیا نے کھڑے ہوئے لہجے میں کہا۔ اس کا چہرہ بتا رہا تھا کہ وہ جو کچھ کہہ رہی ہے ویسے کرنے کا ارادہ بھی رکھتا ہے۔ یہ جولیا، آپ کیوں اپنا خون جلاتی ہیں؟ جب باس نے ہمیں بھیجا ہے تو ظاہر ہے کچھ سوچ کر ہی بھیجا ہوگا، اور کیا سوچ کر بھیجا ہے یہ آگے جا کر خود ہی پتہ لگ جائے گا، صفدر نے جولیا کو سمجھاتے ہوئے کہا۔ براتی بنا کر بھیجا ہے، عمران نے بڑبڑاتے ہوئے کہا، اور دوسرے لمحے وہ بجلی کی سی تیزی سے اچھلا اور بچاؤ بچاؤ کا شور مچاتا ہوا پائلٹ کیبن کی طرف بھاگ پڑا۔ ویسے ایسے ایک لمحے کی بھی دیر ہو جاتی تو جولیا کا وزنی پرس ٹھیک اس کی پیشانی پر پڑتا۔ میں اس کا خون پی جاؤں گی، جولیا نے کھسیائے ہوئے لہجے میں کہا۔ مس جولیا آپ اٹھ کر میرے پاس آ جائیں، آپ اس کے ساتھ بیٹھا ہی نہ کریں، یہ اس قابل ہی نہیں ہے، تنویر نے فوراً ہی موقع غنیمت سمجھتے ہوئے جولیا کو آفر کر دی، اور جولیا نہ جانے کیا سوچ کر اٹھی اور تنویر کے ساتھ پڑی خالی سیٹ پر بیٹھ گئی۔ تنویر کا چہرہ اندرونی مسرت سے کھل اٹھا، اس کا پھولا ہوا سینہ اور زیادہ پھولتا گیا۔ واہ، اسے کہتے ہیں اخلاق، بہن بھائیوں کو واقعی اکٹھا بیٹھنا چاہیے۔ اسی لمحے پائلٹ کیبن سے باہر نکلتے ہوئے عمران نے ہاک لگائی اور تنویر کا منہ ایسے بن گیا جیسے زبردستی کالن کی کئی گولیاں چبانی پڑ گئی ہوں۔ عمران صاحب پلیز، آپ خواہ مخواہ تنویر کو غصہ نہ دلایا کریں، صفدر نے تنویر کا بگڑا ہوا چہرہ دیکھ کر بچاؤ بچاؤ کرانے کی کوشش کرتے ہوئے کہا۔ مجھے کیا ضرورت ہے کسی کی اصلیت ظاہر کرانے کی، یہ تو جولیا کہہ رہی تھی کہ تنویر غصے کا سور ہے، عمران نے بڑے بے نیاز انداز میں کہا۔ میں تمہیں گولی مار دوں گا، تنویر بری طرح بھڑک اٹھا، اس کے ہاتھ میں ریوالور نظر آ رہا تھا، اور پھر اس سے پہلے کہ تنویر گولی چلاتا اچانک اس کے پیچھے بیٹھے ہوئے جوزف کا ہاتھ اٹھا اور ریوالور تنویر کے ہاتھ سے نکل کر دور جا گرا۔ میں ماسٹر کے حکم کی وجہ سے خاموش تھا، آئندہ اگر ایسی کوئی ضرورت کی تو ایک لمحے میں گردن توڑ دوں گا، جوزف نے آنکھیں نکالتے ہوئے کہا۔ تمہاری یہ ضرورت؟ تنویر غصے کی شدت سے اس کی طرف پلٹا، لیکن صفدر نے اسے روک لیا۔ تنویر ہوش میں آؤ، یہ لڑنے کی جگہ ہے، صفدر نے اسے بازو سے پکڑ کر ایک طرف لے جاتے ہوئے کہا۔ تنویر ہوٹ کاٹتا ہوا خاموش ہو گیا، جبکہ عمران نے دوبارہ آنکھیں بند کر لی جیسے کچھ ہوا ہی نہ ہو، مگر دوسرے لمحے وہ تیزی سے چونکا اور اس نے جیب سے ٹرانس میٹر نکال لیا جس سے ٹو ٹو کی آوازیں نکل گئی تھی۔ میرا خیال ہے کہ عمران کو بلوا ہی لیا جائے تو زیادہ بہتر ہے، کرنل فریدی نے بڑے جلدی کا لہجے میں کہا۔ کیا کہہ رہے ہیں آپ؟ کیا وہ احمق مجھ سے زیادہ عقل مند ہے؟ سامنے بیٹھے ہوئے کیپٹن حمید نے آنکھیں نکالتے ہوئے کہا۔ ہاں کیپٹن حمید، جہاں تمہاری عقل کی سرحدیں ختم ہوتی ہیں وہیں سے اس کی حماقت شروع ہوتی ہے، میں نے سوچ لیا ہے اس کے بغیر ہم آگے نہیں بڑھ سکتے، اور ناکامی سے بہتر ہے کہ اس کی مدد حاصل کر لی جائے، کرنل فریدی نے انتہائی سنجیدہ لہجے میں کہا، اور ساتھ ہی اس نے اٹھ کر ایک طرف پڑے ہوئے بڑے سے بیگ میں سے ایک وسیع ہیت العمل کا ٹرانس میٹر نکالا اور اسے میز پر رکھ کر اس کی فریکوینسی ٹیپ کرنے لگا۔ کیپٹن حمید بیٹھا ہوٹ کاٹتا رہا اور پھر ایک جھٹکے سے اٹھ کھڑا ہوا۔ یہ سن لیجیے، اگر وہ یہاں آیا تو میں واپس چلا جاؤں گا، میں اسے برداشت نہیں کر سکتا، کیپٹن حمید کے لہجے میں بے پناہ جھنجھلاہٹ تھی۔ فی الحال تم خیمے سے باہر چلے جاؤ، کرنل فریدی نے سرد لہجے میں کہا۔ کیپٹن حمید یوں چونک کر کرنل فریدی کو دیکھنے لگا جیسے اسے یقین نہ آ رہا ہو کہ کرنل فریدی سے اس لہجے میں بھی بات کر سکتا ہے۔ پھر وہ بغیر کچھ کہے کندھے جھٹکتا ہوا خیمے کا پردہ اٹھا کر باہر نکل گیا۔ ہیلو ہیلو، ہارٹ اسٹون کالنگ علی عمران، اوور، کرنل فریدی نے فریکوینسی سیٹ کر کے ٹرانس میٹر کا بٹن آن کرتے ہوئے کہا۔ ارے باپ رے، اسٹون اور وہ بھی ہارٹ، ایسے اسٹون میں کیڑے کو رسک کیسے ملے گا، اس لیے اوور۔ چند ہی لمحوں بعد دوسری طرف سے علی عمران کی سہمی ہوئی آواز سنائی دی۔ ادھر کرنل فریدی ٹرانس میٹر پر کال کا فاصلہ بتانے والے میٹر کو یوں حیرت سے دیکھنے لگا جیسے اسے یقین نہ ہو رہا ہو، کیونکہ میٹر بتا رہا تھا کہ کال کا جواب قریب سے ہی دیا گیا ہے۔ عمران تم کہاں موجود ہے؟ اوور، کرنل فریدی کے لہجے میں واقعی حیرت تھی۔ آپ سے تقریباً 10,000 میٹر کے فاصلے پر، 20,000 فٹ کی بلندی پر، ساتھ ہی شمار کر لیجیے، اوور، دوسری طرف سے عمران کی چہکتی ہوئی آواز سنائی دی۔ کیا مطلب، کیا تم جہاز میں ہو؟ اوور، کرنل فریدی اور زیادہ حیران ہو گیا، ظاہر ہے 20,000 فٹ کی بلندی پر کوئی جہاز ہی اڑا سکتا ہے۔ میں اکیلا نہیں ہوں، دلہن ماں باراتیوں کے موجود ہوں، بس کسی مولانا کی تلاش تھی، شکر ہے اس کی آواز سنائی دی، اوور، عمران نے جواب دیا۔ اچھا میں سمجھ گیا، سنو عمران، میں بلاک بلیک کالر کے ساحلی حصے میں موجود ہوں، ایک اہم مشن درپیش ہے، اوور، کرنل فریدی نے کہا۔ پہلے وعدہ کریں گے نکاح ضرور پڑھوا دیں گے، اس کے بعد بلیک کالر ہنی مون کے لیے بہترین جگہ ہو سکتی ہے، اوور، عمران نے کہا۔ اوہ اچھا ٹھیک ہے، اگر دلہن راضی ہوئی تو ضرور پڑھوا دوں گا، بلکہ کیپٹن حمید سے پڑھوا دوں گا۔ کیسے جہاز میں ہو جلدی بتاؤ، اوور، کرنل فریدی نے سنتے ہوئے کہا۔ ارے جہاز کی فکر نہ کرے، وہ تو کسی کشتی میں بھی اتر سکتا ہے، بس نکاح اور ہنی مون کی بات کریں، اور ہاں بیٹیوں کو باپ ہی راضی کرتے ہیں، اس لیے ذمہ داری بھی آپ کی ہے، اوور، عمران نے کہا۔ میرا خیال ہے کہ جولیا تمہارے قریب موجود نہیں ہے، ورنہ اب تک تمہارا حلق ہی بند ہو چکا ہوتا، اوور، کرنل فریدی نے بری طرح ہنستے ہوئے کہا۔ ارے کمال ہے، آپ کو کیسے معلوم ہوا؟ وہ ٹوائلٹ گئی ہے، اس لیے تو میں آپ سے جلد وعدہ لینا چاہتا ہوں، پلیز، اوور، عمران نے سہمے ہوئے لہجے میں جواب دیتے ہوئے کہا۔ ٹھیک ہے، وعدہ، ساحل پر ایک لمبی پٹی موجود ہے جہاں تمہارا جہاز آسانی سے اتر سکتا ہے، میں ٹرنک فائر سے رہنمائی کروں گا، نوٹ کرو، ساؤتھ 3 ایسٹ 100، ہوا کا رخ بھی اسی طرف، اوور اینڈ آل، فریدی نے کہا۔ جلدی سے ٹرانسمیٹر بند کر کے وہ تھا بیک میں سے ٹرنک فائر کرنے والا ریوالور نکالا اور خیمے سے نکل کر سیدھا بھاگتا چلا گیا۔ سامنے کچھ فاصلے پر سمندر نظر آ رہا تھا، فریدی کی خیمے کے پیچھے 10 خیمے اور لگے ہوئے تھے اور کئی افراد ادھر ادھر گھوم پھر رہے تھے، وہ سب فریدی کو اس طرح بھاگتے دیکھ کر چھٹک کر رک گئے، لیکن فریدی کی پرواہ کیے بغیر تیزی سے بھاگتا ہوا اس پٹی کی طرف بڑھا جو ساحل سمندر کے ساتھ کافی دور تک چلی گئی تھی، اور پھر چند لمحے بعد اسے دور سے ایک چھوٹے جہاز کا ہیبل آسمان پر نظر آیا، تو فریدی نے ریوالور کو روک آسمان کی طرف پڑھ کے فائر کر دیا۔ شرائیں کی آواز سے کوئی سیاسی چیز سے زمیں بلند ہوتی چلی گئی اور کافی اوپر جا کر ایک دھماکہ ہوا اور پھول جھڑیاں سے زمیں بکھر گئی۔ اسی لمحے جہاز نے ایک لمبا گوتہ لیا اور وہ تیر کے طرح سیدھا نیچے آ گیا۔ کرنل فریدی خاموش کھڑا جہاز کو دیکھتا رہا، وہ اس پٹی کے کنارے پر کھڑا تھا، تھوڑی دیر بعد جہاز کافی نیچے آ گیا، سروف بالکل پٹی کے کنارے کی طرف ہی تھا، اور پھر کرنل فریدی کے دیکھتے ہی دیکھتے وہ ٹھیک پٹی پر اتر گیا اور اپنے پیچھے دور کی بادل اڑاتا آگے بڑھتا چلا گیا، اور کافی آگے جا کر وہ نہ صرف رک گیا بلکہ کسی کار کی طرح اس کا رخ بدلا اور وہ ایسا ایسا واپس آنے لگا۔ چند لمحوں بعد وہ اینڈ کرنل فریدی کے سامنے پہنچ کر رک گیا۔ یہ دس سمیت سیٹ والا ہلکا پھلکا طیارہ تھا جس پر کسی نامعلوم دمپتی کا نام لکھا ہوا تھا۔ چند لمحوں بعد جہاز کا دروازہ کھلا اور سب سے پہلے عمران اچھل کر نیچے اترا اور دوسرے لمحے وہ تیر کی طرح دوڑتا ہوا کرنل فریدی کی طرف بڑھا۔ وعدہ یاد ہے نا، بھول تو نہیں گئے، عمران نے کرنل فریدی کے قریب پہنچتے ہی سرگوش کے انداز میں کہا۔ ہاں ہاں یاد ہے، لیکن تم نے یہ پوری ٹیم لے کر آخر کہاں جا رہے تھے؟ کرنل فریدی نے مسکراتے ہوئے کہا۔ جہاز سے یولیا صفدر اور سیکرٹ سروس کے باقی ارکان نیچے اتر رہے تھے، وہ سب اصل چہروں میں تھے۔ بتایا تو ہے مولانا کی تلاش میں نکلے تھے، لیکن کہیں کوئی ایسے مولانا نہیں مل رہے جو بغیر حق مہر کے نکاح پڑھا سکیں، اور آپ جانتے ہیں کہ آج کل لڑکی کے زمانے میں حق مہر تو ایک طرف خالی حق بھی ادا نہیں کیا جا سکتا۔ عمران نے شرارت بھرے لہجے میں کال کرنل فریدی بے اختیار ہنس پڑا۔ اتنی دیر میں ٹیم کے باقی افراد بھی قریب آ گئے، ان سب کے چہروں پر شدید حیرت نمایاں تھی، اور کرنل فریدی نے آگے بڑھ کر ان سب پر بڑے پرجوش انداز میں مسافہ کیا۔ وہ سب چھوٹ کے کرنل فریدی کو اچھی طرح جانتے تھے، اس لیے ظاہر عمران کو تعارف کرانے کی ضرورت نہ پڑی، البتہ ٹائیگر اور جوانا کا تعارف عمران نے کرا دیا کیونکہ کرنل فریدی ان دنوں کو نہ جانتا تھا، البتہ جوزف سے کرنل فریدی اچھی طرح واقف تھا۔ آؤ ادھر خیمے میں، کرنل فریدی نے کہا، اور پھر تیز تیز قدم اٹھاتا واپس مڑا اور ایک بڑے سے خیمے میں داخل ہو گیا۔ یہاں بیچ کے قریب آرام کرسی اور میزیں موجود تھی، جوزف اور جوانا اور ٹائیگر البتہ ان کے ساتھ نہ تھے، وہ وہیں جہاز کے پاس ہی رک گئے تھے۔ واہ اسے کہتے ہیں قسمت، جنگل میں منگل پہلے سے مو ہو تو وہ چاند پر لگا ہوا شہد چاٹنے کا مزہ دوبالا ہو جاتا ہے، عمران نے جان بوجھ کر ہنی مون کا اردو میں ترجمہ کر دیا۔ مجھے خیال بھی نہ تھا کہ آپ لوگ یہاں سے اتنے قریب ہوں گے، ویسے مجھے اب تک حیرت ہے کہ آخر آپ لوگ کی منزل کہاں تھی، کرنل فریدی نے کہا۔ وہ کرنل صاحب بس کیا بتاؤں، ضلع وطنی اسے کہتے ہیں، تنویر نے ذرا باس اس کے سامنے گستاخی کر دی، اور میں نے تو ظاہر اس کی فیور کرنی تھی، آخر وہ میرا رقیب و روسیا رقیب رو سفید ہوا، بس پارا چڑھ گیا بڑے صاحب کا، فوراً ضلع وطنی کا حکم دے دیا، اور اب ہم کٹی پتنگ کی طرف سے گانے دوڑتے پھر گئے تھے کہ آپ نے یہاں رہائش کا بندوبست کر دیا، اور ہم بھی سوچ رہے تھے کہ ساری بارات آخر کس کی مہمان بنے گی، اب کم از کم رہائش اور کھانے پینے کا خطرہ تو آپ کے दिन नहीं होगा और हमारा क्या है, जब तक बड़े साहब का गुस्सा दूर होगा हम तफरी ही कर लेंगे। इमरान ने बड़े संजीदा लहजे में कहा, ओ मतलब है कि तुम बताना नहीं चाहते। बहरहाल मैं तो तुम्हें तफसील बता दूं, अगर आप लोग मेरी मदद करना चाहें तो ठीक है, वरना जितने दिन आप यहाँ रहना चाहें खुशी से रहें। कर्नल फरीदी ने संजीदा लहजे में कहा, मुझे पता है आप क्या चाहते हैं, यही माँ के ब्लैक कॉलर को व्हाइट कॉलर में बदल दिया जाए, तो इसमें कौन सी मुश्किल है, सफेद टैंक का छिड़काव जहाज से जंगल पर कर दें, व्हाइट कॉलर बन जाएगा। इमरान ने मुंह बनाते हुए कहा, कर्नल साहब आप बताएं कि असल मसला क्या है। जूलिया ने इंतहाई संजीदा लहजे में कहा, बात यह है हमें खुफिया इच्छा मिली थी कि काफिरिस्तान के इंतहाई शुमाली जंगल जिसके साहिली किनारे पर आप मौजूद हैं और जिसे ब्लैक कॉलर कहा जाता है, इंतहाई खतरनाक और घना जंगल है। ये जंगल सैकड़ों मेलों में फैला हुआ है, इसमें पहाड़ भी हैं, दलदले भी हैं और इसकी सरहदें पाकिस्तान के अलावा दो और मुल्कों कनाकाल और बोरमा से मिलती हैं। ये पता चला कि ब्लैक कॉलर ने किसी बैन अल-अक़वामी मुजरिम तंजीम ने इंतहाई खुफिया लेबोरेटरी बनाई हुई है, उन्होंने काफिस्तान के 10 टॉप साइंसदानों को भी अगवा कर लिया और इसके साथ साथ वो पूरे एशिया के फिदाई रस्तों को भी कंट्रोल कर रहे हैं। हमारे साइंसदान भी इस तरह अगवा किए गए कि बैन अल-अक़वामी कॉन्फ्रेंस में शिरकत के लिए वो तैयारी से जा रहे थे कि अचानक सारा फिजा में गायब हो गया। बाद में एक्रीनिया की सेटेलाइट के जरिए इतना पता चला कि तैयारे का मलबा ब्लैक कॉलर के साहिल के करीब मौजूद है। चुनाचा यहाँ टीमें भेजी गई तो ये इतना मिली कि तैयारा यहाँ से ही सालिम उतरा था, बाद में इसे बम से तबाह किया गया, इस तरह के जैसे तैयारा ऊपर से गिरकर तबाह हुआ हो। ऐसे शायद मिले कि साइंसदान जिंदा है और इन्हें अगवा किया गया। चुनाचा जंगल में लड़ी ने छानबीन की लेकिन कुछ पता न चला, तो ये केस मुझे रेफर कर दिया गया। मुझे यहाँ आए हुए 10 रोज हो गए, रियो फोर्स के साथ मिलकर मैंने भी हद्दुल बसी पूरा इलाका छान मारा है, लेकिन इस लेबोरेटरी का हल्का सा भी इशारा नहीं मिला और अब सूरत हाल नाकामी पैदा हुई, तो मुझे ख्याल आया कि इमरान से बात की जाए, क्योंकि मैंने देखा है कि जहां अकल की सरहद खत्म होती है वहां से इमरान की रेडीमेड खोपड़ी आगे बढ़ जाती है। अब ये इत्तेफाक है कि आप लोग करीब ही मिलकर इमरान ने यहाँ उतरने की मेहरबानी की, कर्नल फरीद ने तफसील बताते हुए कहा। सारे मेंबर्स बड़े सियाद भरे अंदाज में तफसीलात सुन रहे थे, लेकिन इमरान कुर्सी से पूछ लगाए, आंखें बंद किए यूं पड़ा हुआ था जैसे गहरी नींद सो रहा हो। कर्नल फरीदी साहब, मसला ये है कि हम सरकारी मुलाजिम हैं, जाहिर है चीफ बॉस के अहकाम के बगैर तो हम किसी मिशन में हिस्सा नहीं ले सकते। अलबत्ता इमरान साहब का सीक्रेट सर्विस से कोई ताल्लुक नहीं, इसलिए वो जाती तौर पर जो चाहें कर सकते हैं, सफदर ने इंतहाई संजीदा लहजे में कहा। मैं समझता हूँ, आप ट्रांसमीटर कर अपने बॉस से बात कर लें, अगर आपको वो इजाजत दें तो ठीक है, वरना मुझे कोई एतराज ना होगा। कर्नल फरीदी ने जेर लब मुस्कुराते हुए जवाब दिया, क्योंकि इसे बहरहाल मालूम था कि इजाजत देने वाला साहब तो खुशी पर आंखें बंद किए नाराज है। इनके बॉस को क्या एतराज हो सकता है, वो तो इन्हें जिला वतन कर चुका है, अब चाहे ये ब्लैक कॉलर में मरते हैं या व्हाइट कॉलर में, इसकी बला से। इमरान ने यकलक आंखें खोलते हुए कहा, तुमने बॉस के खिलाफ अब कोई बात की तो मैं तुम्हारा मुंह नोच लूंगी, समझे कर्नल साहब। मैं बॉस के बाद सेक्रेट सर्विस की सेक्रेट चीफ हूँ, आप मुझे ट्रांसमीटर दें ताकि मैं बॉस से बात कर लूँ, अगर वो राजी हो जाते हैं तो ठीक है, वरना हम माफी चाहेंगे, जूलिया ने कहा। ठीक है, ये जरूरी भी है, कर्नल फरीदी ने ट्रांसमीटर उठाकर जूलिया के सामने रख दिया। अगर आप महसूस ना करें तो, जूलिया ने कदर शर्मिंदा लहजे में कर्नल फरीदी की तरफ देखते हुए कहा। ओ हाँ ठीक है, मैं जरा अपने आदमियों तक हो आऊँ, आप बात कर लें। कर्नल फरीदी ने सर हिलाते हुए कुर्सी से उठते हुए कहा, वो कैप्टन साहब तो यहाँ होंगे और मेरे खाला जात भी, इमरान ने यकलक चौंकते हुए कहा। खाला जात तो नहीं है, अलबत्ता कैप्टन हमीद मौजूद है, आओ तुम्हें मिला लूँ, कर्नल फरीदी ने मुस्कुराते हुए कहा। नहीं इमरान, तुम यहीं रहोगे, शायद बॉस तुमसे बात करना चाहें। आप कर्नल साहब, जूलिया ने सख लहजे में इमरान से कहा। ये अच्छी जबरदस्ती है, निकाह से पहले ही अंदाज है तो मैं तो कान पकड़वा दूंगी। बाद में इमरान ने बुरा सा मुंह बनाते हुए कहा, यू शट अप नॉनसेंस, जो मुंह में आता है बक देते हो। जूलिया फटफड़ी, जाहिर है कर्नल फरीदी वहीं मौजूद था। अब मैं तो कर्नल साहब शिट भी हो चुका और आप भी, इसलिए अब कैप्टन हमीद से मिलकर क्या करूंगा, आप चाहे अल्लाह के हवाले और मैं जूलिया के हवाले, जो करे सो भरे, इमरान ने ऐसे लहजे में कहा जैसे वो दलदल में गर्दन तक धंस चुका हो और आखिरी बार इसके होश हिल रहे हों। कर्नल फरीदी मुस्कुराता हुआ कंधे उचकाकर खेमे से बाहर निकल गया। कि तुम दूसरों लोगों के सामने भी बकवास करने से बाज नहीं आते। अगर तुम्हें अपनी इज्जत का ख्याल नहीं तो कम से कम दूसरों का तो ख्याल रखना चाहिए, जूलिया ने कर्नल फरीदी के जाते ही फाड़ खाने वाले लहजे में कहा। दूसरे लोग? अरे ये तो तुम्हारे साथी हैं, दूसरे लोग कहाँ से आ गए, इमरान ने इधर उधर देखते हुए हैरतजदा लहजे में कहा। जूलिया चंदम है बैठी दाँत पीसती गई, इसका चेहरा बता रहा था कि जैसे वो बड़ी मुश्किल से अपना गुस्सा कब कर रही हो। छोड़ो मैं जूलिया, अपना काम करें, इससे मुंह ना लगाए, ये काबिल भी नहीं कि आपसे बात करे, तनवीर ने कहा। बिल्कुल बिल्कुल मिस जूलिया, हाय कितनी हसरत से तनवीर कहता है मिस जूलिया, बहरहाल ये वाकई इस काबिल है कि तुम सिर्फ इससे बात कर लिया करो, बाकी बंदा तो जिस काबिल है वो तो तुम जानती ही हो, इमरान ने आंखें नचाते हुए कहा। तुम पक्के सूर हो? पक्के सूर? जूलिया बेख्तियार हंस पड़ी। अभी कहाँ पक्का हूँ, अल्लाह मियां ने कच्चा ही उतार लिया था, इसलिए तो पकने के लिए पोटैश की जरूरत पड़ती है, पोटैश सफेद रंग की होती है भी मोनस, अब क्या करूँ, तुम पकने पर मान भी नहीं गी, इमरान की जबान एक बार फिर चल पड़ी। मिस जूलिया वो ट्रांसमीटर, सफदर ने मुस्कुराते हुए कहा। और जूलिया जो एक बार फिर इमरान पर आंखें निकाल गई कि सर झुलकते हुए ट्रांसमीटर की तरफ मुतवज्जा हो गई। या अल्लाह रूसिया को अकल दे देना, कहीं वो जंगल और जूलिया का नाम सुनकर धड़क ना जाए, आखिर दोनों का आगाज आज से ही होता है, इमरान ने बाकायदा हाथ उठाकर दुआ करते हुए कहा। लेकिन किसी ने इसकी बात का जवाब न दिया, वो सब ट्रांसमीटर की तरफ मुतवज्जा थे। जूलिया ने जल्दी से एक्सीडो की फ्रीक्वेंसी सेट करना शुरू की और फिर ट्रांसमीटर का बटन ऑन कर दिया। हेलो हेलो जूलिया कॉलिंग, जूलिया ने बार बार यही फिक्रा दोहराना शुरू कर दिया, इस अंदाज में कहा जैसे इसकी जान किसी बहुत बड़ी मुसीबत से छूट गई हो। यस सर सफदर ने कांपते हुए लहजे ने कहा। इमरान की खोपड़ी पर गिंग कर 10 चिपते मारो, इसके होश ठिकाने नहीं है, और अगर ये फिर भी बाज ना आए तो इसे शूट कर दो, एक्सीडो का लहजा बेहद करता। अरे अरे 10 चिपते और वो भी सफदर की गिनती, खुदा की पना सफदर को 10 तक गिनती आती तो अब तक एक्सटिन्ना बन चुका होता। मुझे दिखाओ माइक, मुझे दिखाओ, इमरान ने जल्दी से सफदर के हाथ से माइक छीनते हुए कहा। इस बार वो बेहद खौफजदा मालूम हो रहा था। इमरान ने सफदर के हाथ से माइक झपटा ही ताकि उछलकर तेजी से एक तरफ हटा और सफदर का हाथ पूरी कुत से पास बैठे हुए तनवीर के सर पर पड़ा। छपत की जोरदार आवाज के साथ ही तनवीर गुस्से से चीखता हुआ उठ खड़ा हुआ और उसने पूरी कुत से सफदर के सीने पर टक्कर मारनी चाहिए, लेकिन सफदर बिजली किसी तेजी से एक तरफ हट गया और तनवीर मुंह के बल फर्श पर जा गिरा। वाह वाह, बस मेरी तरफ से भी मार देना, इमरान ने जानबूझ कर माइक ऑन करते हुए कहा। मैं तुम्हें गोली मार दूंगा, मैं तुम्हारा खून पी जाऊंगा, तनवीर बुरी तरह चीखते हुआ उठ खड़ा हुआ। ये क्या हो रहा है, दूसरे लम्हे एक्सीडो की चीखती हुई आवाज सुनाई दी। इसकी आवाज में ऐसी घुराहट थी कि तनवीर समेत सब लोग मुजस्मों की तरह साकित हो गए। जनाब आपने ही हुक्म दिया था कि सब चौकियों के सर पर चिपते मारूं, चुनाचा सफदर ने पहली चिपट तनवीर के सर पर मार दी, आपको सोच समझ कर हुक्म देना चाहिए था, सीक्रेट सर्विस के कान अब चिपते खाने के काबिल ही रह गए हैं, इमरान का लहजा बेहद संजीदा था और सब साथी चौंक कर इमरान को देखने लगे। ये सब तुम्हारी वजह से हुआ है, अगर तुम्हें जरा भी अकल आ जाए तो मुझे ऐसा हुक्म देने की जरूरत ही ना रहे, एक्सीडो ने जवाब दिया। तो आपने हुक्म इसलिए दिया कि दस चिपते खाने के बाद मुझ में जरा सी अकल आ जाएगी? लेकिन जनाब मैं तो आपको बहुत ज्यादा अकलमंद समझता हूँ, मतलब ये कि आप रोजाना कितनी चिपते खाते हैं, इमरान ने मुजायका उड़ाने वाले लहजे में कहा और अब इसके चेहरे पर संजीदगी के बजाय दोबारा शरारत नाचने लगी। तुम फिर बकवास पर उतरा इमरान, मैं सिर्फ इस वजह से तुम्हारा लिहाज करता हूँ कि तुम्हारी हिमायतें कभी कभी पाकिस्तान के लिए फायदेमंद साबित होती हैं, लेकिन तुम जानते हो मैं जिस वक्त भी चाहूँ तुम्हारा जिस्म गोलियों से छल नहीं हो सकता है, एक्सीडो का लहजा इस बार फिर खराब हो गया। अरे बाप रे, आप तो वाकई जालिम आदमी है, मैं भी सोच रहा था कि आप कितना मोटा आटा खाते हैं, जाहिर है गोलियों से बनाई गई छलनी में मोटा आटा ही छनता हो गया, इमरान भला कहाँ बाज आने वाला था। जूलिया को मारी तो तुम्हें तब से एक्सीडो ने कहा, इमरान ने जूलिया को शरारती अंदाज में आंख मारते हुए से पकड़ा दिया। यस सर जूलिया स्पीकिंग, जूलिया ने माइक पकड़ते हुए सहमे हुए लहजे में कहा। जूलिया तुम सब इमरान को वहीं छोड़कर वापस आ जाओ, अब इसकी रूह ही ब्लैक कॉलर से वापस आएगी, इसका जिस्म बहरहाल वहीं दफन हो जाएगा, कर्नल अफरीदी से माजरत कर लेना, दूसरी तरफ से एक्सीडो ने बड़े सर्द लहजे में कहा और जूलिया को देखते हैं झुरझुरी हो गई, क्योंकि सहीमान था कि एक्सीडो जो फैसला करता है इस पर अमल आमद भी कर देता है। जितने आपने इमरान साहब की तरफ से माफी चाहती हूँ, हम इसे अपना साथी समझते हैं, आप माफी कर दें इसे, मैं समझा लूंगी, जूलिया ने रो देने वाले लहजे में कहा। नहीं अब वो बदतमीजी और गुस्ताखी की इंतहा पर पहुंच चुका है, मैं इत्माम नहीं कर सकता, जो मैं कह रहा हूँ वैसे ही करो। ऐसे दो लहजा बदस्तूर सरता जैसे वो इमरान की मौत का फैसला कर चुका हो। इमरान इधर आओ और बॉस से माफी मांगो। अचानक जूलिया ने इंतहाई चहमकाने लहजे में एक तरफ से सर झुकाए खड़े इमरान से मुखातिब होकर कहा, बॉस मैं जूलिया की माफी कबूल कर लें, नहीं तो बेचारी सारी उम्र देवा रह जाएगी और मेरी रूह इसको मखमूम देख कर बुलबुलाती रहेगी। इमरान ने बड़े माजरत भरे लहजे में कहा, उसके अंदाज और गुफ्तगू पर सबदा देखकर मुस्कुरा दिया। तुम वाकई है मको, बहरहाल जूलिया के कहने पर मैं तुम्हें आखिरी बार माफ कर रहा हूँ। एक्सीडो ने इस बार नरम लहजे में कहा, इसका अंदाज ऐसे था जैसे वो बड़ी मुश्किल से हकीकत कर रहा हूँ। शुक्रिया बॉस, आप वाकई रहम दिल शहनशाह हैं, इमरान ने कहा। सुनो अब बकवास बंद करो और बताओ ये कि कर्नल अफरीदी क्या चाहता है। एक्सीडो का लहजा एक बार फिर चढ़ पड़ गया। इसके मुल्क के साइंसदान अफवाह हो गए हैं, वो इन्हें तलाश करना चाहता है। मैंने तो इसे बड़ा समझाया कि साइंसदानों को तलाश करने की क्या जरूरत, और बना लो, लेकिन वो मानता ही नहीं, इमरान ने रो देने वाले लहजे में कहा। तुम्हें डॉक्टर करमानी और डॉक्टर आसिफ रजा का अफवाह याद है, एक्सीडो ने पूछा। वो हाँ सर, वो दो माह पहले गायब हो चुके हैं, इमरान ने सर हिलाते हुए कहा। मुझे भी ऐसी ही इतना मिली है कि इन्हें इकवा करके ब्लैक कॉलर में किसी खुफिया लेबोरेटरी में रखा गया है, और मुझे ये इतना भी मिली है कि कर्नल फरीदी ब्लैक कॉलर में वो लेबोरेटरी तलाश करने में नाकाम हो चुका है, जबकि मैंने पहले सोचा था कि अगर वो तलाश कर लेगा तो जाहिर है हमारे साइंसदान भी मिल जाएंगे, लेकिन इसकी नाकामी की रिपोर्ट मिलते ही मैंने सीक्रेट सर्विस को हरकत में लाने का फैसला किया है। चुनाचा बजाहिर तुम्हें तफरी के लिए भेजा गया है, लेकिन जानबूझ के ब्लैक कॉलर के ऊपर से गुजरने वाले रस्ते का चुनाव किया गया ताकि तुम कर्नल फरीदी से शामिल हो, क्योंकि अगर यहाँ से असल मिशन बता दिया जाता तो तुम्हारे जहाज रस्ते से ही उड़ा दिया जाता। अगर कर्नल फरीदी तुम्हें चंद्र में और कॉल ना करता तो मैं तुम्हें ऑर्डर देने वाला था, इसलिए अब तुम्हें सीक्रेट सर्विस के साथ मिलकर इस लेबोरेटरी का सुराग लगाना है और अपने दोनों साइंसदानों को वापस लाना है। वो हमारे मुल्क के लिए इंतहाई अहम है। इनके अचानक अफवाह से पाकिस्तान का एक अहम तरीन प्रोजेक्ट अधूरा रह गया। ओ हाँ, दो माह पहले गायब हो चुके हैं, इमरान ने सर हिलाते हुए कहा। मुझे भी ऐसी ही इतलात मिली है कि इन्हें अगवा करके ब्लैक कॉलर में किसी खुफिया लेबोरेटरी में रखा गया है, और मुझे ये इतला थी, एक्सीडो ने तफसील बताते हुए कहा। ओ सर, ब्लैक कॉलर पर उतरते हुए भी हमारा जहाज तबाह हो सकता था, ये तो आपने नहीं सोचा, इमरान ने सर जज में कहा। कर्नल फरीदी वहाँ मौजूद है, इसलिए वो लोग कीमोफ्लाज हो चुके हैं, वरना इनकी लेबोरेटरी को आसानी से ट्रेस कर लिया जाता, इसलिए मुझे मालूम है कि वो वहाँ ऐसी कोई हरकत ना करेंगे और अब भी वो इसी तरह रहेंगे। तुमने अपनी कोशिशों से इस लेबोरेटरी को ट्रेस करना है, जरूरी असला वगैरह तुम्हें जहाज के पायलट से मिल जाएगा, वो भी सीक्रेट सर्विस के और शोबे का अहम अरकान है, वो भी इस मिशन में तुम्हारा शरीक रहेगा। ओवर एंड ऑल, एक्सीडो ने कहा, साथ ही रब्ता खत्म हो गया। लो बुरा और इन मिस जूलिया, कर लो तफरी, हम खुश हो रहे थे कि बड़ी मुश्किल से तफरी का मौका मिला है, मगर अब जंगलों में सर खपाते रहो, इमरान ने बटन ऑफ करके माइक बंद करते हुए रो देने वाले लहजे में कहा, और यूं वापस कुर्सी पर ढेर हो गया जैसे हजारों मन का वजन इसे अकेले के सर पर आन पड़ा हो। अदाकारी मत करो, मुझे यकीन है तुम्हें पहले से इल्म था इस मिशन के बारे में, वरना तुम कभी भी जहाज को यहाँ न उतरवाते, जूलिया ने मुंह बनाते हुए कहा। अरे तुम्हें कैसे मालूम हो गया? मैंने सारी राजदारी के लिए कार्ड भी नहीं छपवाए थे, इमरान ने और ज्यादा रो देने वाले लहजे में कहा। क्या मैं अंदर आ सकता हूँ? अचानक दरवाजे से कर्नल फरीदी की आवाज सुनाई दी। आप भी आ जाएं जनाब, बस आप ही की कमी रह गई थी, इमरान ने मुंह बसोड़ते हुए कहा। दूसरे लम्हे कर्नल फरीदी मुस्कुराता हुआ अंदर आ गया। क्या बात है, तुम्हारी शक्ल पर 12 क्यों बज रहे हैं? कर्नल फरीदी ने मुस्कुराकर इमरान से पूछा। 12 नहीं, 12.5 कहूँ, 12 का हिंसा तो तुम्हारे असिस्टेंट कैप्टन हमीद के लिए मखसूस है, इमरान ने जवाब दिया, और कर्नल फरीदी बेख्तियार कहकशा मारकर हंस पड़ा। कर्नल फरीदी साहब, हमारे चीफ बॉस ने हमें आपके साथ मिशन पर काम करने की इजाजत दे दी है, जूलिया ने संजीदा लहजे में कहा। ओ वेरी गुड, ये हुई ना बात, मेरी तरफ से अपने चीफ बॉस का शुक्रिया अदा कर दो, कर्नल फरीदी ने बड़े मुतमईन अंदाज से सर हिलाते हुए कहा। लेकिन एक शर्ट भी लगा दी है साथ, इमरान ने सर उठाते हुए कहा। शर्ट? कैसी शर्ट? कर्नल फरीदी बेख्तियार चौंक पड़ा, जबकि बाकी साथी भी हैरत से इमरान को देखने लगे, क्योंकि एक्सीडो ने तो कोई शर्ट नहीं लगाई थी। शर्त ये कि हम लोग तुमसे अलहदा रहकर काम करेंगे, इमरान ने इंतहाई संजीदगी से कहा। लेकिन इसका क्या फायदा, इकट्ठे रहने से तो फायदा हो सकता था, मगर कर्नल फरीदी ने हैरत भरे लहजे में कहा। فائدہ تو نقصان تو وہی جانے، ہم تو حکم کے غلام ہیں، عمران نے بدستور سنجیدہ لہجے میں کہا۔ عمران کا فقرہ سن کر جولیا کا چہرہ کھل اٹھا۔ کیا کھل اٹھا؟ کیونکہ ٹیکسیٹو کے سامنے چاہے عمران نے کتنی ہی بکواس کیوں نہ کی ہو، مگر کرنل فریدی کے سامنے اس نے اپنے آپ کو ایکسیٹو کا غلام کہہ کر اس کی عزت افزائی کی تھی۔ ٹھیک ہے، تمہاری مرضی، مجھے تو بہرحال اپنے سائنسدان چاہیے، چاہے تم اکٹھے رہ کر کام کرو یا علیحدہ، کرنل فریدی نے کندھے اچکاتے ہوئے کہا۔ ایک شرط میری بھی ہے، عمران نے سنجیدہ لہجے میں کہا۔ وہ کیا؟ کرنل فریدی نے مزید چونکتے ہوئے کہا۔ وہ وعدہ یاد ہے، وہ مولانا والا، عمران نے اپنی طرف سے سرگوشی کرنے کی کوشش کی، لیکن ظاہر ہے آواز اتنی تھی کہ سب نے سن لی۔ ارے ہاں ضرور ضرور، کرنل فریدی نے بے اختیار ہنستے ہوئے کہا۔ بس پھر ٹھیک ہے، اب تم دیکھنا کہ میں اس لیبورٹری کو کیسے میرج ہال میں بدل دیتا ہوں۔ میں ذرا پائلٹ سے مل لاؤں، بیچارہ اکیلا جہاز میں بیٹھا بور ہو رہا ہوگا، عمران نے مسرت سے سرشار لہجے میں کہا۔ میں نے اسے کہا بھی ہے کہ وہ خیمے میں آ جائے، لیکن وہ کہنے لگا کہ مجھے عمران صاحب کا حکم ماننے کا کہا گیا ہے، کرنل فریدی نے سر ہلاتے ہوئے کہا۔ اچھا ویری گڈ، چلو ایک آدمی تو میرا حکم بھی ماننے والا پیدا ہو ہی گیا، ورنہ میں تو حکم دینا ہی بھولتا جا رہا تھا، عمران نے کہا اور اٹھ کر تیزی سے خیمے سے باہر چل دیا۔ کرنل فریدی بھی اٹھ کر اس کے پیچھے چل گیا۔ عمران اور اس کے ساتھی تو خیمے میں چلے گئے، البتہ جوزف، جوانا اور ٹائیگر وہیں رک گئے تھے، کیونکہ عمران نے اشارے سے انہیں وہیں رکنے کے لیے کہا تھا۔ ادھر کیپٹن حمید ایک خیمے کے پاس کھڑا ہوا عمران کو کینہ نور نظروں سے دیکھ رہا تھا۔ ان لوگوں کے اندر جانے کے بعد وہ تیز تیز قدم اٹھاتا ہوا جوزف اور اس کے ساتھیوں کی طرف بڑھ گیا۔ وہ جوزف سے اچھی طرح واقف تھا، اس کے ذہن میں ایک نئی شرارت کی کھچڑی پک رہی تھی۔ ہیلو جوزف دی گریٹ، کیپٹن حمید نے قریب پہنچتے ہی بڑے بے تکلف اعلی لہجے میں کہا۔ او کیپٹن حمید، اب جوزف کو گریٹ نہ کہو، بغیر گریٹ کے جوزف گریٹ نہیں بن سکتا، جوزف نے برا سا منہ بناتے ہوئے کہا۔ ظاہر ہے جہاز میں عمران نے اسے پینے سے منع کر دیا تھا، ویسے بھی اس کی جیب میں شراب کی ایک بوتل بھی نہ تھی اور وہ واقعی اپنے آپ کو بغیر شراب کے چھپکلی کی طرح حقیر سمجھ رہا تھا۔ او تم ایک گریٹ کی بات کر رہے ہو، یہ تمہارا باس ہی ہے جو تمہیں للچاتا رہتا ہے، آؤ میرے ساتھ، میں تمہیں شرابوں کے ڈرم میں ڈبو دوں، کیپٹن حمید نے شرارت بھرے انداز میں کہا۔ شراب کے ڈرم؟ ارے واقعی کہاں ہے؟ جوزف شراب کا نام سنتے ہی یوں ادھر ادھر دیکھنے لگا، جیسے وہ دیکھ رہا ہو کہ کتنی ڈرم اس کی طرف لڑکتے ہوئے آ رہے ہیں۔ آؤ میرے ساتھ، کیپٹن حمید نے مسکراتے ہوئے کہا۔ جوزف، باس کا حکم ہے کہ ہم یہاں ٹھہرے، اچانک جوانا نے خرق لہجے میں جوزف سے مخاطب ہو کر کہا۔ ارے یہ کون صاحب ہیں، تم نے تعارف نہیں کرایا؟ کیپٹن حمید نے یوں چونک کر جوانا اور ٹائیگر کی طرف دیکھا جیسے وہ انہیں پہلی بار دیکھ رہا ہو۔ میرا نام ٹائیگر ہے اور میں عمران صاحب کا اسسٹنٹ ہوں، اور یہ جوانا ہے، جوزف کی طرف، یہ بھی عمران صاحب کے ساتھ رہتا ہے، ٹائیگر نے خود ہی اپنا اور جوانا کا تعارف کرا دیا۔ میں کرنل فریدی کا اسسٹنٹ کیپٹن حمید ہوں، کیپٹن حمید نے مسکراتے ہوئے کہا۔ اوہ اچھا، گلیڈ ٹو میٹ یو، آپ کا تذکرہ تو کئی بار عمران کے منہ سے سنا ہے، ٹائیگر نے رسمی انداز میں کہا۔ کاپتان صاحب، وہ شراب؟ جوزف نے لڑکھڑاتے ہوئے لہجے میں کہا، اسے اس وقت سوائے شراب کے اور کسی سے تعلق نہ تھا۔ اوہ ہاں آؤ آؤ، شراب کی یہاں کوئی کمی نہیں ہے، کیپٹن حمید نے کہا، اور جوزف اس کے ساتھ چل پڑا۔ اس نے ٹائیگر اور جوانا کی طرف دیکھنے کی تک زحمت نہ کی، اس بار جوانا نے بھی اعتراض نہ کیا کیونکہ وہ بھی کرنل فریدی اور عمران کے چرچے سن چکا تھا۔ ٹائیگر بھی خاموش رہا۔ کیپٹن حمید جوزف کو ہمراہ لیے خیموں کے قریب پہنچا۔ تم یہی رکو، میں تمہارے لیے شراب کا بیرل اٹھا لاؤں، کہا تو کرنل فریدی نے بڑی سختی کر سکی ہے، آگے جا کر جنگل میں پیئیں گے، کیپٹن حمید نے اسے سمجھاتے ہوئے کہا۔ جلدی آنا، میری جان سوکھ گئی ہے، مجھے جا پاشا پاکی جھاڑیوں پر ناچتی ہوئی چپلیں نظر آنے لگی ہیں، جوزف نے بڑبڑاتے ہوئے کہا۔ ابھی آیا، کیپٹن حمید نے کہا اور تیزی سے خیمے میں داخل ہو گیا، پھر اس کی واپسی بھی جلد ہی ہو گئی، اس کے ہاتھ میں شراب کا ایک بیرل موجود تھا۔ او ہو ہو، واہ کاپتان صاحب واہ، جوزف بیرل کو دیکھتے ہی ہوٹ چاٹنے لگا، اس کی نیم آنکھوں میں یفلک چمکتی ابھر آئی۔ کیپٹن حمید اسے ہمراہ لیے خیموں کے پیچھے کچھ دور گھنے جنگلوں میں لے آیا، پھر جنگل میں کافی آگے پہنچ کر وہ ایک چشمے کے کنارے پہنچ گیا۔ بس کرو، مجھے بیرل دو، جوزف نے بڑی سی بے چینی سے کہا، اور کیپٹن حمید نے مسکراتے ہوئے بیرل کے ہاتھ میں تھما دیا۔ جوزف نے بیرل یوں کیپٹن حمید کے ہاتھ سے جھپٹا جیسے کوئی بچہ اپنا پسندیدہ کھلونا لے لیتا ہے، اور پھر اس نے اس کا ڈھکن کھول کر دور پھینکا اور بیرل سے منہ لگا لیا۔ और लंबे लंबे घूंस दे ले। कैप्टन हमीद चश्मे के किनारे पर एक पत्थर पर बैठकर शरारत भरी नजरों से जॉब को देखने लगा। वो चूंकि यहाँ काफी अर्से से बोर हो रहा था, कर्नल सरी जी कम से कम जीरो सर्विस की ही दो चार लड़कियां साथ ले आता तो कैप्टन हमीद का वक्त कट जाता, लेकिन वो बाकी हार्ड स्टोन था इसलिए सारे मर्द ही मर्द भरे हुए थे। ऐसी सूरत में जाहिर है कि बेचारी और झुंझुलाहट ऊंच पर होती है। फिर सारा सारा दिन वो कर्नल फरीद जी के साथ जंगलों की खाक छांटता, कभी कभी जहाज पर प्रवास की जाती, लेकिन अब तक कोई नतीजा ना निकला था और कैप्टन हमीद मरने की हद तक बेजार हो चुका था। अब खुदा खुदा करके इसने सोचा कि कर्नल फरीद जी वापस चला जाएगा, लेकिन इसने इमरान और उसके साथियों को बुलवाया और इमरान से तो कैप्टन हमीद की जान जाती। वो बातें ही ऐसे करता था कि दिमाग अपनी जगह पर बरकरार ही ना सकता था। ये तो कर्नल फरीदी थी जो वैसे तो मुस्कुराने को भी गुनाह समझते थे, लेकिन इमरान की फजूल और अहमकाना बातें सुनकर वो यूं कहकर लगाते जैसे बच्चे कोई दिलचस्प कहानी सुन रहे हों। और इस बात की कैप्टन हमीद और भी चिड़ता। कर्नल फरीदी तो इमरान और उसके साथियों के साथ मसरूफ था, लेकिन कैप्टन हमीद की नजरे जोसेफ पर पड़ी और इसे शरारत सूझी। नतीजा ये कि अब जोसेफ वो शराब पी रहा था जिसमें एक मखसूस दवाई सेक्स की खासी मिकदार शामिल थी। कैप्टन हमीद ने खेमे में जाकर ये दवा बैरल में डाल दी थी। ये दवा असाब पर शदीद असर डालती थी और ऐसे आदमी को जो हुक्म दिया जाए इसके साथ खुद ब खुद उसके मुताबिक हरकत करना शुरू कर देते। कप्तान साहब, गॉड आपकी खोपड़ी पर तांगा की रूह की बारिश करे, आपने मेरी सूखी रूह को ताजा कर दिया। आधा बैरल खत्म करने के बाद जोसेफ ने बेख्तियार दांत निकालते हुए कहा और कैप्टन हमीद से जवाब देने के बजाय बेख्तियार सर पर हाथ फेरने लगा। इसे जोसेफ के असाब की मजबूती पर हैरत हो रही थी। जितनी मिकदार इसने सेक्स की बैरल में डाली थी इसके बाद तो दो घूंटों में ही काम हो जाना चाहिए था, लेकिन जोसेफ आधा बैरल पी चुका था और पहले से कहीं ज्यादा चुस्त और मुतमईन नजर आ रहा था। जोसेफ ने कैप्टन हमीद से बात करके एक बार फिर बैरल से मुंह लगाया और फिर इस वक्त बैरल को अलहदा किया जब इसका आखिरी कतरा तक इसके हलक से ना उतर गया। इसके बाद उसने बैरल को इस तरह दूर झाड़ियों में उछाल दिया जैसे अब इससे कोई दिलचस्पी ना रह गई हो। इसका चेहरा सुर्ख खो चुका था लेकिन वो बजाय गीला पड़ने के किसी चीते की तरह होशियार नजर आ रहा था। शुक्रिया कप्तान साहब, दो चार घंटे गुजर ही जाएंगे, जोसेफ ने यूं कहा जैसे इसने शराब की बैरल के बजाय एक आध बोतल ही पी हो। अच्छा कमाल है, ये इमरान तुम्हारी शराब का फर्दा बर्दाश्त कर लेता है, हमीद से हैरत से आंखें फाड़ते हुए कहा। मास्टर अजीम है कप्तान साहब, वो ग्रेट है, शिकामा के जंगल के बड़े हाथी से भी अजीम, इसकी रूह पर जो देवता का कब्जा है और जोशुआ देवता सबसे अजीम देवता है, जोसेफ ने कहा और हमीद के लबों पर मुस्कुराहट फैलने लगी। इसे यकीन आ गया कि दवाई ने जोसेफ पे असर दिखाना शुरू कर दिया है। तुम्हारा मास्टर आखिर कमाता कहाँ से है, क्या इसने स्मगलिंग का धंधा ना रखा है, या हीरोइन बेचता है, या जो तुम्हारा खर्चा उठा लेता है, हमीद ने मुस्कुराते हुए कहा। लेकिन दूसरे दम एक धमाका हुआ और वो बेख्तियार चीख मारकर पत्थर से गिरा और धड़ाम से सर के बिल चश्मे के अंदर जा गया। तुम मास्टर से गुस्ताखी कर रहे हो और वो भी इसके गुलाम जोसेफ के सामने, अगर तुमने मुझे शराब ना दी तो गोली तुम्हारी पेशानी पर पड़ती, आइंदा ख्याल रखना, जोसेफ ने रिवॉल्वर वापस होल्स्टर में डालते हुए कहा। तुम्हारी और तुम्हारे मास्टर की ऐसी की तैसी, तुमने कैप्टन हमीद पर गोली चलाई है, कैप्टन हमीद ने पानी से बाहर निकलते ही बुरी तरह चीखते हुए कहा। इसके साथ ही इसने इंतहाई खुशी से जेब से रिवॉल्वर निकाला, मगर दूसरे लम्हे एक और धमाका हुआ और इस बार कैप्टन हमीद के हाथों से रिवॉल्वर निकला कर दूर पानी में जा गिरा और कैप्टन हमीद के सर पर यकलक सुर्ख छुपकली का साया फैलने लगा। वो दांत चीखता हुआ आगे बढ़ा और दूसरे लम्हे इसने यकलक जोसेफ पर हमला कर दिया, जो रिवॉल्वर दोबारा होल्स्टर में डाल रहा था। इसका जिसम पूरी कुवत से इसकी नाक पर टक्कर मारी, मगर दूसरे लम्हे वो यूं फिजा में उछला जैसे बच्चे गेंद उछाल देते हैं। तुमने जोसेफ की ग्रेट पर हमला किया है, जोसेफ ने यकलक सीधा खड़े होते हुए कहा। फिर कैप्टन हमीद जैसे ही अपने पैरों पर खड़ा हुआ, जोसेफ का लेफ्ट हुक पूरी कुवत से इसकी गर्दन पर पड़ा, लेकिन कैप्टन हमीद ने यकलक उल्टी कलाबाजी खाई और न सिर्फ वो हमले बचा ली गया बल्कि इसने जोसेफ के सीने पर फ्लाइंग किक भी मार दी। लेकिन इस बार जोसेफ गिरने के बजाय लड़खड़ाता हुआ दो कदम पीछे हट गया। इसी लम्हे दौड़ते हुए कदमों की आवाजें सुनाई दी और फिर टॉमी गने उठाए 10 आदमी वहां पहुंच गए। अरे अरे कप्तान साहब, एक ने चीख कर कहा, लेकिन हमीद ने सीते होते ही जोजफ पर हमला किया, लेकिन इस बार शायद इसके सितारे ही गर्दिश में आ गए थे, क्योंकि जैसे ही इसने उछलकर जोजफ की पसलियों पर कराई का वार करना चाहा, जोजफ तेजी से एक कदम दाएं तरफ हुआ और दूसरे लम्हे कैप्टन हमीद के अलग से जोरदार चीख निकली और छुटकली की तरह धराम से नीचे गिरा। जोजफ का हुक्म इस बार पूरी कुव्वत से इसकी पसलियों पर पड़ा। नीचे गिरते ही हमीद ने उठने की कोशिश की, लेकिन दूसरे लम्हे इसका जिस्म तेजी से सिकुड़ता गया। यूं लग रहा था जैसे इसके पेट में मौजूद आंतें एक दूसरे पर चढ़ गई हों। रुक जाओ वरना भून देंगे, टॉमी गन वाले ने कहा, क्योंकि जोजफ एक बार फिर गिरे हुए हमीद पर हमला करना चाहता था। इसे रोको मच्छर को, जो समझता है एक बार बैरल शराब पिलाकर वो जोजफ के मास्टर को बुरा भला कहकर जिंदा बच जाएगा। अगर मुझे मास्टर का ही ख्याल ना होता तो अब तक इसकी लाश 10 टुकड़ों में बच चुकी होती, जोजफ ने गुदाते हुए कहा। यहाँ क्या हो रहा है, अचानक कर्नल फरीदी की गुस्सीली आवाज सुनाई दी। अरे शब्तार के बच्चे, तुम यहाँ क्या कर रहे हो, दूसरे लम्हे इमरान की हैरत भरी आवाज सुनाई दी। मास्टर, कैप्टन साहब ने आपकी शान में गुस्ताखी की है, जोजफ ने बुरा सा मुंह बनाते हुए कहा। क्या गुस्ताखी की है, अरे मैं कोई लड़की हूँ जो इसने मेरी अफ्फत पर हाथ डाल दिया होगा, इमरान ने आंखें निकालते हुए जवाब दिया। कैप्टन हमीद अब उठ कर खड़े हुए में कामयाब हो गया था, लेकिन इसका चेहरा तकलीफ से बिगड़ा हुआ था। बॉस ये कह रहा था कि तुम्हारा मास्टर स्मगलिंग करता है, हीरोइन बेचता है, जोजफ ने ऐसे कहा जैसे बहुत बड़ा इंशाफ कर रहा हो। तो फिर कौन सी आफत आ गई, स्मगलिंग तो मर्द ही करते हैं और रह गई हीरोइन तो वो कैप्टन हमीद को मैंने खुद कई बार कहा है कि तुम्हारे पास बॉस की हीरोइनों का झगमटा लगा रहता है, एक आज हमें भी दे दो, इमरान ने मुंह बनाते हुए कहा। इसका चेहरा पर गुस्से के आसार नुमाया थे। हमीद, तुम जोजफ की आदत तो जानते हो, फिर तुम इससे क्यों उलझ रहे थे और यहाँ तुम क्यों आए। अरे ये बैरल, कर्नल फरीदी ने हैरत से एक तरफ पड़े हुए शराब के खाली बैरल को देखते हुए कहा। अच्छा अच्छा मैं समझ गया, कैप्टन साहब जोजफ को एक बैरल शराब पिलाने के लिए यहाँ ले आए होंगे और इनका ख्याल होगा कि बैरल पीने के बाद जोजफ मुझे गालियां देना शुरू कर देगा। लेकिन कप्तान साहब को इल्म नहीं कि ये जोजफ तो शराब का समंदर है, एक बैरल से इसमें क्या तूफान आना था, इमरान ने मुस्कुराते हुए कहा। तो तुमने टी सैक्स डालकर इसे शराब पिलाई है हमीद, कम अज कम मुझे तुमसे ये उम्मीद ना थी, अगर टी सैक्स जोजफ के सर पर चढ़ जाती तो हमेशा के लिए ये बेकार हो जाता, कर्नल फरीदी ने बैरल के सुराख को सूंघते हुए कहा। टी सेक्स, ओ कर्नल साहब आप फिक्र ना करें, टी सेक्स इस पर असर नहीं करती, जिसने शिलाई के ढेर चलाए हों इससे टी सेक्स ने क्या करना, इसने तो और लुत्फ लिया होगा, इमरान ने मुस्कुराते हुए कहा। क्या कह रहे हो, टी सेक्स इंतहाई खतरनाक दवा है, आसाब को हमेशा के लिए मुर्दा कर देती है। वैसे मुझे हैरत है कि ये दवा पीने के बाद जोजफ न सिर्फ अपने हवास में है बल्कि इसने हमीद को भी गिरा दिया, कर्नल फरीदी ने हैरत भरे लहजे में कहा। ओह कर्नल फरीदी, ये जोजफ की ग्रेड है, अफ्रीका के जंगलों का शहजादा जिसको पैदाई के वक्त टूटी ही टी सेक्स की दी गई होगी, टी सेक्स शिलाली के जुड़ों से ही निकाली जाती है, इमरान ने हंसते हुए कहा। और इस बार कर्नल फरीदी के साथ साथ हमीद की आंखें भी फैलती गई। तुमने मेरी इजाजत के बगैर शराब क्यों पी, जबकि मैंने तुम्हें मना किया था, इमरान ने अचानक जोजफ पर आंखें निकालते हुए कहा। मास्टर, मेरी रूह सूख रही थी, जोजफ ने गड़गड़ाते हुए कहा। 100 डंड अभी और इसी वक्त, मैं तुम्हारी रूह को अभी ताजा कर देता हूँ, इमरान ने गुस्सीले लहजे में कहा। बॉस, जोजफ ने गड़गड़ाते हुए कहा। 200, इमरान ने आंखें निकालते हुए कहा और जोजफ फौरन ही सबके सामने डंड निकालने शुरू कर दिए। 04 के लोग हैरत से कौमी हेकल की फर्मा बाजारी से डंड निकालते हुए देखने लगे, इन्हें शायद यकीन न आ रहा था कि ये वही है, इस हद तक भी फर्मा बाजार हो सकता है। जाने दो इमरान, काफी हो गई है, इस बेचारे का तो कसूर नहीं था, शरारत तो हमीद ने की थी, कर्नल फरीदी ने हंसते हुए जोजफ की सिफारिश की। कैप्टन हमीद अभी तक खेमे के साथ बनी हुई झील के किनारे पर खड़ा हुआ था और 04 के अफराद एक तरफ खड़े हुए थे। जोजफ को डंड निकालते देखकर कैप्टन हमीद के चेहरे पर भी हल्की सी शर्मिंदगी के तासुरात मौजूद थे। जोजफ मुसलसल डंड लगाए चले जा रहा था, वो हर डंड के बाद उम्मीद भरी नजरों से इमरान की तरफ देखता, लेकिन इमरान ने जानबूझकर اپنا رخ دوسری طرف موڑ دیا تھا. پھر ڈر نکالتے نکالتے اچانک سوربھ بری طرح چیختا ہوا اچھلا اور جیسے کوئی بھوکا عقاب کسی پرندے پر جھپٹتا ہے اس طرح وہ ہوا میں تیرتا ہوا پتھر پر کھڑے کیپٹن حمید کی طرف بڑھا. حمید بوکھلا کر پتھر سے نیچے اتر آیا لیکن دوسرے لمحے عمران کرنل فریدی اور زیرو فورس کے افراد کی آنکھیں حیرت سے پھیلتی چلی گئی. پتھر کے کنارے پر ایک بڑا سا خوفناک گھڑیال ابھرا تھا اور جوزف نے اسی پر چھلانگ لگائی تھی اور پھر اس خوفناک گھڑیال اور جوزف کے درمیان ایسی جنگ شروع ہو رہی تھی جیسے دو خونی پرندے آپس میں لڑ رہے ہوں. گھڑیال کا منہ نما کھلا ہوا تھا اور اس کے جبڑوں سے بے شمار تیز دانت چمک رہے تھے جو جوزف کی گردن چبانا چاہتا تھا. جبکہ جوزف نے اپنا بازو اس کے منہ میں دیکھ کر اسے یکلک اٹھا کر نیچے پتھر پر پٹک دیا. وہ بری طرح آپس میں گھٹے ہوئے تھے اور مسلسل الٹ پلٹ ہو رہے تھے. پھر جوزف نے اس کے دونوں جبڑے پکڑ کر پوری قوت سے چیخ مارتے ہوئے کسی انچوں تک چیر ڈالے اور جبڑے چیرتے ہی گھڑیال نے چیخ کی ماری اور یکلک پلٹ کر جھیل کے پانی میں ڈوبتا چلا گیا. جوزف نے اسے تیزی سے پکڑنے کی کوشش کی لیکن پانی کی وجہ سے پتھر چکنا تھا اس لیے اس کا پیر پھسل گیا اور گھڑیال کے جسم اس کے ہاتھ نہ آ سکا. جوزف تیزی سے اٹھا اور واپس مڑا. اس کے بعد وہ کی مچھلی بھی ابھی تک پڑک رہی تھی. کرنل فریدی کیپٹن حمید اور زیرو فور کو اس کا ہاتھ کے لیے کھڑے تھے لیکن جوزف کی وجہ سے وہ گھڑیال پر فائر نہ کھول سکتے تھے. عمران اسی طرح بے نیابی سے کھڑا یوں دیکھ رہا تھا جیسے اس کے سامنے حقیقت کے بجائے کوئی فلم چل رہی ہو. جوزف خاموشی سے واپس اپنی جگہ آیا اور ایک بار پھر اس نے رن نکالنے شروع کر دیے. ایک سو رن اور تم نے اس گھڑیال کو نہیں مارا, عمران نے انتہائی کھڑک لہجے میں کہا. ماسٹر وہ میرے ہاتھوں سے پھسل گیا تھا, جوزف نے ڈر نکالتے ہوئے انتہائی سہمے ہوئے لہجے میں کہا. شراب کی بوتل تو تمہارے ہاتھوں سے کبھی نہیں پھسلی, عمران کا لہجہ اور زیادہ خرخت ہو گیا. ارے ارے رک جاؤ جوزف, تم واقعی عظیم ہو. اگر تم اس طرح گھڑیال پر حملہ نہ کرتے تو کیپٹن حمید کی جان نہ سہی, کم از کم ایک ٹانگ ضرور چبا لی جاتی اور کیپٹن حمید ساری عمر کے لیے معذور ہو جاتا. تم نے جس طرح کیپٹن حمید کی خاطر اپنی جان خطرے میں ڈالی ہے, حالانکہ حمید اور تمہارے درمیان ابھی لڑائی ہو چکی ہے, تمہاری عظمت کے نقوش میرے دل کی گہرائیوں میں نقش ہو گئے ہیں, کرنل فرید نے آگے بڑھتے ہوئے کہا. ماسٹر, جوزف نے رکے بغیر کہا. اس لمحے کیپٹن حمید جو ابھی تک حیرت سے بت بنا کھڑا تھا تیزی سے آگے بڑھا. جوزف تم واقعی عظیم ہو, میں اپنے رویے پر شرمندہ ہوں, تم نے واقعی آج میری جان بچائی ہے. کیپٹن حمید کے شلاخے توقع انتہائی حقیقت بھر لہجے میں کہا. عمران اسے معاف کر دو, میں کہہ رہا ہوں اسے معاف کر دو, کرنل فریدی نے عمران سے مخاطب ہو کر کہا. کیپٹن حمید درخواست کرے تو معاف کیا جا سکتا ہے, عمران نے شرارت بھرے انداز میں کہا. میں درخواست کرتا ہوں, یہ میرا محسن ہے, کیپٹن حمید نے ایسے لہجے میں کہا جیسے انتہائی مجبوری کے انداز میں کہہ رہا ہوں. کیوں جوزف, آئندہ گھڑیال پھسلے گا تمہارے ہاتھوں سے, عمران نے جوزف کی طرف دیکھتے ہوئے تنزیہ لہجے میں کہا. معاف کر دو ماسٹر, آخری بار معاف کر دو, جوزف نے گھبرائے ہوئے انداز میں کہا. ویسے وہ مسلسل ڈر نکالے چلے جا رہا تھا. اچھا رک جاؤ, اس بار تو کرنل فریدی اور کیپٹن حمید کی وجہ سے معاف کر دیتا ہوں, لیکن آئندہ, عمران نے انتہائی کھڑک لہجے میں کہا. ماسٹر تم عظیم ہو, تم بہت فراخ دل ہو, جوزف نے کھڑے ہوتے کہا. اس کے چہرے پر اب ایسے تاثرات تھے جیسے عمران نے اسے معاف کر کر اس پر احسان عظیم کیا ہو اور کرنل فریدی اور اس کے ساتھیوں کے چہرے پر ایک بار پھر شدید حیرت کے تاثرات ابھر آئے. اس حد تک فرما برداری کا تو وہ تصور بھی نہ کر سکتے تھے. اچھا اب جاؤ, عمران نے ایسا منہ بناتے ہوئے کہا جیسے جوزف نے اس کی تعریف کرنے کے بجائے اس کے منہ پر تھپڑ مار دیا ہو. ماسٹر ایک بات میں آپ کو بتانا چاہتا ہوں, گھڑیال کے جسم پر گولیوں کے ایسے نشانات موجود تھے جیسے اسے دو چار روز پہلے گولیاں ماری گئی ہوں, میں نے لڑتے ہوئے خود یہ نشانات دیکھے تھے, جوزف نے سہمے ہوئے لہجے میں کہا. ہو سکتا ہے کرنل فریدی کے آدمیوں نے اس پر نشانے بازی کی مشق کی ہو, عمران نے منہ بناتے ہوئے کہا. کیا کہہ رہے ہو جوزف, ہم میں سے کسی نے گھڑیال پر گولیاں نہیں چلائی, کرنل فریدی نے چونکتے ہوئے کہا. اس بار عمران بھی چونک پڑا. کتنے نشانات تھے, عمران نے اس بار اشتیاق بھرے لہجے میں پوچھا. میرا خیال ہے ماسٹر 10-12 تو تھے اور قریب قریب تھے, جیسے ایک لائن میں گولیاں ماری گئی ہوں, جوزف نے جواب دیا. اوہ, اس کا مطلب ہے اس پر جدید اسلحہ سے فائرنگ کی گئی ہے اور یہ گھڑیال یقیناً اس لیبورٹری کے قریب کہیں کیا پہنچا ہوگا, کرنل فریدی نے انتہائی اشتیاق آمیز لہجے میں کہا. اس کی آنکھوں میں چمک ابھر آئی تھی. لیکن اب ہمیں اس گھڑیال کی زبان تو نہیں آتی کہ اس سے راستہ پوچھ لیں, ویسے کیپٹن حمید سے پوچھ لیں, شاید گھڑیال کی زبان جانتا ہو, इमरान ने मुस्कुराते हुए कहा, तुम फिर पटरी से उतर रहे हो, कैप्टन हमीद ने तंजिया को समझते हुए जले हुए लहजे में कहा। तुम दो आदमी झील में उतरो, इस घुड़ियाल को तलाश करके इससे हलाक करके ले आओ, मैं इसे खुद देखना चाहता हूँ, कर्नल फजीजी ने 04 के दो आदमियों से तहमखाना लहजे में कहा। यस सर, दोनों आदमियों ने कहा। फिर दोनों ने टॉमी गने वहीं रख कर झील में छलांगे लगा दी, लेकिन काफी देर तक पानी में तलाश करने के बावजूद जब इन्हें घड़ियाल न मिल सका तो वो मायूस बाहर आ गए। अच्छा क्यू मिल गया था। बहरहाल इससे ये बात साबित हो जाती है कि लेबोरेटरी वाकई मौजूद है, कर्नल फरीदी ने संजीदा लहजे में कहा। ये भी तो हो सकता है कि कोई सेक्स और शराब के बैरल ने जॉर्ज के दिमाग में ही लेबोरेटरी कायम कर दी हो, इमरान ने मुस्कुराते हुए कहा। फिर वो सब खेमों की तरफ बढ़ गए। इमरान अपनी पूरी टीम के साथ ब्लैक कॉलर के जंगल में से यूं गुजर रहा था जैसे वो कहीं पिकनिक मनाने जा रहा हो। जंगल का भी आकाश था इसलिए वो इतना घना भी ना था और वहाँ दरिंदे थे। जोसेफ और जॉना ने अपनी पुश पर बड़े बड़े थैले उठाए हुए थे। जूलिया चुस्त लिबास पहने इमरान के साथ चल रही थी, जबकि बाकी मेंबर्स पायलट के गेट इस अंदाज में चल रहे थे जैसे वो कोई कैदी हो। इसके हाथ में टॉमी गन थी और इसने भी सिया रंग का चुस्त लिबास पहन रखा था। कदों का आमद और जिस्म की साखत से वो खासा शानदार आदमी था। इसने अपना नाम जफर बताया था। इसने सब मेंबरों को यही बताया था कि वो सीक्रेट सर्विस के खसूसी सिले शुबे जिसे एक्शन कहा जाता है उसका इंचार्ज, और वो शुबे का काम दूसरे मुल्कों में जाकर पाकिस्तान के दुश्मन अनासिर पर कड़ी नजर रखना है और इन्हें हलाक करना है, जबकि सीक्रेट सर्विस पाकिस्तान के अंदर काम करती है और एक्शन शुबा गैर ममालिक में काम करता है। लेकिन तुम्हें चीफ बॉस ने इस महम में क्यों भेजा है, इसकी कोई खास वजह, सफदर ने कदर मशकूक लहजे में कहा। वैसे तो असल वजह चीफ को मालूम होगी, हम तो हुकुम के गुलाम है। वैसे जहाँ तक मेरा अंदाजा है ये महम जंगल से मुतालिक है और मुझे जंगल में काम करने का खासा तजुर्बा है, जफर ने जवाब देते हुए कहा। लेकिन तुम जोसेफ से ज्यादा जंगल के बारे में तजुर्बाकार नहीं हो सकते, वो तो जंगल का कीड़ा है, कैप्टन शकील ने कहा। मालूम नहीं, मेरा तो अंदाजा ही हो सकता है, जफर ने बात खत्म करते हुए कहा। वैसे वो बेहद संजीदा किस्म का आदमी था, कम बात करता और सिर्फ सवाल का मुख्तसर सा जवाब देकर खामोश हो जाता। अरे तुम लोग ने इस बेचारे पायलट को क्यों कैदी बना रखा है, इमरान ने अचानक मुड़कर जफर और सीक्रेट सर्विस के अफराद की तरफ देखते हुए कहा और वो सब हंसते हुए इधर उधर हो गए। मैं पूछती हूँ आखिर तुम कहाँ जा रहे हो, जूलिया ने जो काफी देर से इमरान का सर खा रही थी चिरने वाले लहजे में पूछा। जहाँ बंदाना बंदे की बात हो, बस हम तुम हो और जंगल हो, इमरान ने शायराना अंदाज में जवाब देते हुए कहा। तुम आखिरी सीधी बात क्यों नहीं कर सकते, सुनो अब अगर तुमने असल बात ना बताई तो हम सब यहीं रुक जाएंगे, जूलिया ने भुनाए हुए लहजे ने कहा। मैं तो कह रहा हूँ इन सबको यहीं रोक लो, बस हम तुम हो और जंगल हो, इमरान ने मुस्कुराते हुए कहा। सुनो अब हम आगे नहीं जाएंगे, जूलिया यकलफ पलटी और उसने सीक्रेट सर्विस के अरकान से मुखातिब होकर कहा। खैरियत मिस जूलिया, सफदर ने आगे बढ़ते हुए पूछा। हम किसी अंधे कुएं में छलांग नहीं लगा सकते, कम अज कम हमें पता तो चले आखिर हम कहाँ जा रहे हैं और किस मकसद के तहत जा रहे हैं, जूलिया ने अखड़े हुए लहजे में कहा। मिस जूलिया, जब एक्सिटो इमरान को लीडर कहा गया तो अब हम इनकार कैसे कर सकते हैं, और फिर आप जानती हैं कि इमरान का कोई काम बेमकसद नहीं हो सकता, सफदर ने इमरान की हिमायत करते हुए कहा, जो अब बड़े इत्मीनान से एक दरख से पुश लगाए खड़ा था और इसकी नजर एक बड़ी सी नदी के पानी पर जमी हुई थी। वो इस नदी के किनारे किनारे सफर करते हुए आगे बढ़ रहे थे। मेरा तो ख्याल है कि इमरान यूं ही छक मार रहा होगा, इसके जहन में कोई आइडिया नहीं है, तनवीर ने मुंह बनाते हुए कहा। इसकी यूं ही छुक हमेशा नतीजे के लिहाज से काम की ही निकलती है, इसलिए वो जैसे करता है इसे करने दो, कैप्टन शकील ने भी इमरान की हिमायत शुरू कर दी। तुम पर तो इमरान ने शायद जादू कर रखा है, जोसेफ और जॉना की तरह बस तुम भी इमरान की लट लगाए रखते हो, तनवीर ने मुंह टेढ़ा करते हुए कहा। कोई फैसला हुआ या फिर मैं यही सो जाऊं, अचानक इमरान ने जोर से हाँक लगाते हुए कहा। जफर, जोसेफ, जॉना और टाइगर इसके करीब खामोश खड़े थे। चलो जूलिया, खामा खा जी जलाने से फायदा, सफदर ने मुस्कुराते हुए कहा और जूलिया जलाए हुए अंदाज में इमरान की तरह बढ़ गई और बाकी साथी भी इसके पीछे चल दिए। इमरान ने यूं कंधे झटके जैसे इससे इतना वक्त आया हो जाने पर अफसोस हो रहा हो। इमरान और कर्नल फरीदी ने प्लानिंग की थी कि इमरान मशरकी तरफ से जंगल में दाखिल हो और कर्नल फरीदी अपने साथियों समेत जुनूबी समेत से, और वो दोनों आखिरकार एक पॉइंट पर जाकर मिल जाएंगे اور پھر آئندہ کا لائے عمل وہیں طے کر لیا جائے گا. مشرقی سمت کا انتخاب عمران نے خود کیا تھا اور پھر وہ اپنے ساتھیوں سمیت مشرقی سمت سے جنگل کے اندر داخل ہو گیا تھا. آخر آپ مس جولیا کو بتا کیوں نہیں دیتے کہ آپ کا پروگرام کیا ہے؟ صفدر نے آگے بڑھ کر عمران سے مخاطب ہوتے ہوئے کہا. اگر بتا دوں تو جنگل میں سے کون لے جائے گا؟ سنو صفدر، جولیا کو نہ بتا دینا. کرنل فریدی نے بتایا ہے کہ یہاں ایک ایسا قبیلہ ہے جو سفید نام عورتوں کی گوشت کا بڑی رغبت سے کھاتا ہے، اور اگر اسے کوئی سفید فام عورت پیش کر دی جائے تو پھر اسے لیبورٹری کا پتہ چل سکتا ہے. اب تم ہی بتاؤ، اگر جولیا نے سن لیا تو سارا منصوبہ ہی ختم ہو جائے گا، عمران نے انتہائی سنجیدہ لہجے میں کہا. لیکن بہرحال آواز ایک ہی ضروری تھی کہ ساتھ چلتی ہوئی جولیا نے آسانی سے سن لیا. بکواس مت کرو، اس قبیلے کو احمق آدمی چاہیے، جولیا نے تیز لہجے میں کہا، اور صفدر چہکا مار کر ہنس پڑا. ابھی صفدر کی ہنسی کی بات کچھ جنگل میں گونج رہی تھی کہ اچانک ایک دل ہلا دینے والی آواز فضا میں پھیلتی چلی گئی. عمران اس کے ساتھی چھٹک کر رہ گئے. انہوں نے جلدی سے اپنا اسلحہ سنبھال لیا. آواز چند لمحے سنائی دی، یوں لگ رہا تھا جیسے بھیانک زلزلے سے زمین دور تک پھٹتی چلی جا رہی ہو. اس کے بعد آواز تو بند ہو گئی لیکن اس کی باز کش دور تک سنائی دیتی رہی. اسی لمحے سب سے آگے جاتا ہوا جوزف یکلف چیختا ہوا پڑتا. اس کے چہرے پر سیاہ لکیری سے ابھرنے آئی اور وہ بری طرح اپنے منہ کو نوچتا ہوا ان کی طرف بڑھ رہا تھا، اور اس سے پہلے کہ وہ کچھ سب سمجھتے اچانک ان سب کو یہی محسوس ہوا جیسے ان کے چہروں کو کسی نے گرم سلاخوں سے داغ دیا ہو. اس لائن سب کے ہاتھوں سے گر گیا اور وہ بے اختیار چیختے ہوئے اپنا منہ نوچنے لگے. جولیا کی چیخیں ان سب سے بلند تھی، جبکہ عمران نے چیخنے کے بجائے جلدی سے جیب میں ہاتھ ڈالا اور ایک چھوٹی سی ڈبیا نکال کر اس میں موجود ایک کریم سی انگلی پر لگا کر اپنے چہرے پر پھیرنی شروع کر دی. دوسرے لمحے اس کے سطح چہرے پر موجود شدید ترین جلن ٹھنڈک میں تبدیل ہو گئی اور عمران نے دانت بھیج لی، اور پھر اس نے انتہائی پھرتی سے جولیا کے چہرے پر کریم ملی. اس طرح یہ کریم چند لمحوں میں سب کے چہروں پر مل دی گئی، اور نہ صرف ان کی چیخیں بند ہو گئی بلکہ ان کے چہروں پر موجود سیاہ داغ بھی غائب ہو گئے. ان سب کے چہرے زرد ہو گئے تھے. جوزف کی تو بری حالت تھی، اس کا ہاتھی جیسا جسم بری طرح کانپ رہا تھا. یوں لگ رہا تھا جیسے اسے اجاڑے کا بخار ہو گیا ہو، اور اس کے منہ سے مسلسل کارنگا رنگا کی آوازیں نکل رہی تھی. وہ یوں فضا میں ہاتھ لہرا رہا تھا جیسے کوئی بچہ پی ٹی کر رہا ہو. شمولی جھیل سے سر کنڈوں پر جب سنہری جھیل انڈے دیتی ہے تو جھیل کا نیلا پانی سبز ہو جاتا ہے. سبز پانی میں سے کارنگا پیدا ہوتا ہے جو شہنشاہوں کا شہنشاہ ہوتا ہے. باس فار گاڈ سیک واپس چلو، میں نے کارنگا کو پیدے ہوتے ہوئے دیکھ لیا، جوزف نے یفلک چیختے ہوئے کہا. اس کا چہرہ خوف سے بری طرح پھڑک رہا تھا اور آنکھیں ابل کر باہر نکل آئی تھی. دیکھ لیا ہے تو جا کر اسے گدھی کا دودھ پلاؤ، عمران نے کھڑک لہجے میں کہا. جوزف یفلک یوں سیدھا کھڑا ہو گیا جیسے کھلونے کی چابی ختم ہو گئی ہو. اس کے چہرے کا پھڑکنا اور جسم کی کپکہار دور ہوتی چلی گئی اور آنکھیں بھی اپنی جگہ واپس آ گئی تھی. او باس تم کیا جانو، کارنگا واقعی گدھی کا دودھ پیتا ہے، جوزف کے لہجے میں بے پناہ حیرت تھی. اس لیے جانتا ہوں کہ ہمارے یہاں گدھے کو کارنگا کہتے ہیں اور گدھا لازمند گدھی کا ہی دودھ پی کر بڑا ہوتا ہے، عمران نے مسکراتے ہوئے کہا. یہ کیا بکواس ہے، جولیا نے یکلک چڑتے ہوئے انداز میں کہا. اگر میرے پاس جیرم کریم نہ ہوتی تو اب تک تمہارا یہ خوبصورت چہرہ پوری طرح مسخ ہوتا مس جولیا، عمران نے منہ بناتے ہوئے کہا. عمران صاحب آخر یہ کیا چکر ہے، پہلے وہ خوفناک آواز، پھر یہ چہرے پر سیاہ لکیرے اور جلن، صفدر نے کہا. اسے بلیک کالر کہتے ہیں صفدر جان، تم تو یہ سمجھ رہے تھے کہ ہم پکنک منانے جا رہے ہیں، عمران نے تنزیہ لہجے میں کہا. لیکن یہ کون تھے اور اس کا مقصد، صفدر نے منہ بناتے ہوئے کہا. ابھی پتہ چل جاتا ہے، عمران نے کہا اور جیب سے ٹرانس میٹر نکال کر اس کا بٹن آن کر دیا. ہیلو ہیلو ہارٹ سٹون، عمران کالنگ، عمران نے تیز لہجے میں کہا. یس فریدی اٹینڈنگ، کیا بات ہے، دوسری طرف سے کرنل فریدی کی آواز سنائی دی. فریدی آپ نے کارنگا دیکھا ہے، عمران نے بڑے سنجیدہ لہجے میں پوچھا. کارنگا وہ کیا ہوتا ہے، کرنل فریدی کے لہجے میں حیرت تھی. شمولی جھیل کے سرکنڈوں پر جب سنہری جھیل انڈے دیتی ہے تو جھیل کا نیلا پانی سبز ہو جاتا ہے، اور اس پانی میں کارنگا پیدا ہوتا ہے جو شہنشاہوں کا شہنشاہ ہوتا ہے، اور یہ شہنشاہوں کا شہنشاہ گدھی کا دودھ پیتا ہے، عمران نے پہلے سے بھی زیادہ سنجیدہ لہجے میں کہا. او اس کا مطلب ہے کہ تم نے کوئی خاص چیز چیک کر لی ہے، کہاں ہو تم، کرنل فریدی کے لہجے میں بے پناہ جوش نمایاں تھا. ہم نے تو دیکھا نہیں، صرف اس کی پیدائش کی علامت محسوس کی ہے۔ البتہ جوز اپنے سے پیدا ہوتے دیکھا ہے۔ مشرقی سمت تقریباً 5 کلومیٹر امزر سرخ پتوں والی پہاڑی سے ذرا پہلے، فوراً یہاں پہنچ رہا ہوں۔ میں کوشش کروں گا کہ تمہیں بھی کارنگا دکھا دوں، عمران نے کہا۔ میں ابھی پہنچ رہا ہوں، کرنل فریدی نے پرجوش لہجے میں کہا، اور عمران نے اوور آل کہہ کر رابطہ ختم کر دیا۔ کیسٹ نمبر 1 کا اختتام ہوا، بقیہ ناول کیسٹ 2 میں سماعت فرمائیے۔